नेपाल दर्पणमा साथी जानुका दुबाडीसँगै सुफल काफलेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
जुम्लामा अनशनरत डाक्टर केसीको स्वास्थ्य गम्भीर, केसीको जीवन रक्षाको माग गर्दै संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश, प्रधानमन्त्री ओली डाक्टर केसी प्रति झनै कठोर भन्दै।
कलैयाको प्रसौनी गाउँपालिकाले छोरी जन्मे 20 वर्षसम्म वार्षिक 10,000 रूपियाँ भत्ता दिने, सुत्केरी र गर्भवतीलाई पनि भत्ता दिने निर्णय।
मजदूरको मासिक न्यूनतम तलब 13,450 रूपियाँ तोकियो, दैनिक झेलादारीमा काम गर्नेले दिनमा कम्तीमा पनि 517 रूपियाँ पाउनुपर्ने।
थाइल्याण्डको गुफामा फँसेका थप 4 जना किशोरको उद्धार, अब 4 किशोर र 1 प्रशिक्षकको उद्धार हुन बाँकी।
र लुइस एनरिक स्पेनिस राष्ट्रिय फुटबल टीमको मुख्य प्रशिक्षक नियुक्त।
आजको युग विज्ञान र प्रविधिको युग, अबको शिक्षा प्राविधिक शिक्षा, प्राविधिक शिक्षाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन।
एसई उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि एनपीआई एजुकेशन नेटवर्क भरतपुर चितवनको सूचना।
कृषि तर्फ आईएससी एजी, बाली विज्ञान र पशु विज्ञान, इन्जिनियरिङ तर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल र कम्प्युटर वर्सियर,
स्वास्थ्य तर्फ एचए ल्याब टेक्निसियन र स्टाफ नर्सका साथै टीएसएलसी तह तर्फ 18 महिने अनमी, सीएमए ल्याब असिस्टेन्ट, भेटनरी जीटीए र नापी अर्थात अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
फारम भर्ने अन्तिम मिति यही साउन 11 गते, प्रवेश परीक्षा साउन 19 गते।
सम्पर्क
नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर सितवन,
फोन नम्बर 056-572-417, 421-261 र 524-986,
मोबाइल 98-550-60-768 र 98-550-60-769।
साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन भइरहेको छ।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधि गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधि नगरेको भएमा यही असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधि गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संसदमा आज जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रस्ताव पेश गर्दै डाक्टर केसीले उठाएका माग नागरिकको हितमा भएकाले उहाँको माग पूरा गरेर अनशन तोडाउनु पर्ने बताउनु भएको छ।
डाक्टर गोविन्द केसीजीले चिकित्सा शिक्षाका बारेमा यो आम नेपाली जनताको पहुँचमा स्थापित हुन सकोस्, यसमा उहाँले जुन धारणा राख्नु भएको छ र त्यसका लागि अहिले अनशन फेरि गरिरहनु भएको छ। उहाँले पूर्ववर्ती सरकारहरूले सम्झौता पनि गरे तर सम्झौता कानून हुन सकेका छैन र सम्झौता अनुकूल आएको पूर्ववर्ती अध्यादेशको मूल भावना अनुसार नै प्रबन्ध गर्न सकियोस्, विधेयक आओस् र गोविन्द केसीजीको जीवन रक्षा पनि गर्न सकियोस्। गोविन्द केसीजी एक्लै हुनुहुन्न, अहिले उहाँको साथमा हजारौं हजार नेपाली नागरिकहरूको साथ रहेको छ। निमुखा, गरीब, पिछड़िएका क्षेत्रका जनताको उहाँलाई साथ र सहयोग रहेको छ।
प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले गोविन्द केसीको अनशनलाई गलत भनेका छन्। तर विपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने केसीको अनशन गरीब नेपाली नागरिकको स्वास्थ्यसँग जोड़िएको भन्दै केसीका माग जायज रहेको बताएका छन्। पूर्व स्वास्थ्य मन्त्री समेत रहेका कांग्रेस सांसद गगन थापाले डाक्टर केसीलाई चिकित्सा शिक्षा सुधार्ने नशा लागेको भन्दै उहाँको माग पूरा गरेर अघि बढ़न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभयो।
म विनित भएर आग्रह गर्छु सम्मानित प्रधानमन्त्रीलाई, सम्मानित सभाको महोदयको मार्फतबाट उहाँलाई चिन्नुहोस्, कुनै झण्डावासँग छैन, कुनै लोभ छैन, स्वार्थ छैन, केवल नशा छ। त्यो नशा नेपालको चिकित्सा शिक्षाको क्षेत्र सुधार्ने नशा छ। त्यो नशा कसैले नजरअन्दाज गरेर उत्रदैन, कसैले तर्साएर पनि उत्रदैन। उहाँको माग सम्बोधन गरौं, नेपाली कांग्रेस सरकारसँग मिलेर काम गर्न तयार छ। यसलाई हाम्रो बीचको छलफलको विषय नबनाऊ, हामी पनि भन्छौं। चिकित्सा शिक्षा विधेयक हिजो हामी सँगै बसेर ल्याएको विधेयक, यसका एउटा अन्तर्वस्तुमा हामीहरू छलफल गर्न तयार छौं। चिकित्सा शिक्षा विधेयक आज सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय शिक्षा मन्त्रीज्यूले एउटा दुईटा व्यक्तिको स्वार्थको कुरालाई छोडेर मात्र हेर्ने हो भने हामी सँगै बसेर डाक्टर गोविन्द केसीको अनसनलाई सम्बोधन गरेर एक ठाउँमा उभिएर पारित गर्ने अवस्था छ। म यसतर्फ सम्मानित सभामुख महोदयको मार्फतबाट सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
तर सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टीले भने कांग्रेसले संसदमा झूठो जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको आरोप लगाएको छ। प्रस्तावमाथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले भने गोविन्द केसीले आफू खुशी अनसनमा बसेको भन्दै सरकारले उहाँलाई अनसनमा बस्न बाध्य नपारेको र कांग्रेसले संसदमा पेश गरेको प्रस्ताव झूठो भएको दावी गर्नुभयो। भट्टराईले मेडिकल कलेज कहाँ खोल्ने कहाँ नखोल्ने भन्ने कुरा गोविन्द केसीले नभई राष्ट्रिय योजना आयोगले निर्णय गर्ने बताउनुभयो।
काठमाडौँ उपत्यका मेडिकल कलेज खोल्ने कि नखोल्ने कहाँ खोल्ने यो कुनै गोविन्द केसीजीले कसैले भन्ने कुरा होइन। यो नेपालको प्लानिङ कमिसनले हाम्रा योजनाविदहरूले सिङ्गो मुलुकले राष्ट्रले एउटा छलफल गरेर निकाल्ने निष्कर्ष हो। त्यसकारणले काठमाडौँ उपत्यकामा दिने कि नदिने छलफल गर्दै जाउँला। त्यसको निम्ति स्वास्थ्य आयोग चिकित्सा आयोग जुन प्रस्ताव गरेको छ त्यसले अवश्य पनि गर्नेछ। म अन्तिममा भन्न चाहन्छु सभामुख महोदय, आज गोविन्द केसीका नाममा बालकृष्ण ढुङ्गेलका नाममा गंगा मायाका नाममा इमोसनल ब्ल्याकमेलिङ भएका छ। राजनीतिक एजेण्डा सिद्धेपछि इमोसनल ब्ल्याकमेलिङतिर नजानको निम्ति म भन्न चाहन्छु सभामुख महोदय।
वाम गठबन्धनले चुनावी घोषणा पत्रमा उल्लेख गरे अनुसार देशका सातै प्रदेशमा नयाँ मेडिकल कलेज खोलिने दावी पनि भट्टराईले गर्नुभयो। नेकपा नेता भट्टराईले मेडिकल शिक्षाको गुणस्तर लगायतका विषयमा अध्ययन गर्न संसदीय समिति गठन गर्न माग गर्नुभयो।
संसदमा डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने भन्दै सत्ता पक्ष र विपक्षीको जुवारी चलिरहँदा जुम्लामा दशौं दिन अनसनमा बसिरहेका केसीको स्वास्थ्य भने नाजुक बनेको छ। उपचारमा खटिएका चिकित्सकहरूले आज दिउँसो सूचना निकालेर उहाँको अवस्था नाजुक भएको बताएका छन्। डाक्टर केसीको छातीको बीच भागमा दुखाई बढ़ेको छ। उहाँमा कमजोरी, चक्कर लाग्ने, वाकवाकी आउने, मांसपेशी बाउनिने समस्या बढ़दै गएको छ। शरीरमा चिनीको मात्रा घटेको, रगतमा म्याग्नेसियमको मात्रा घट्दै गएको, मुटुको चाल तलमाथि भइरहेको र पिसाबमा पनि समस्या देखिएको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन्। डाक्टर केसीलाई कुराकानी गर्न पनि समस्या हुन थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका चिकित्सक टोलीका सदस्य तथा नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर दिलीप शर्माले अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न आज दिउँसो फोन गर्नुभएको थियो। तर डाक्टर केसीले टेलिफोनमा कुराकानी गर्न नसकेपछि उहाँका भाइ किशोरले नै स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिनुभएको छ। चिकित्सा शिक्षा विधेयक माफियाको अनुकूलमा ल्याउन लागेको भन्दै जुम्ला पुगेर अनसन शुरू गरेका डाक्टर केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीको पठन पाठन शुरू गर्नुपर्ने र जुम्लालाई मेडिकल उपचार केन्द्र बनाउनुपर्ने माग अघि सार्नु भएको छ।
यसैबीच अनसनरत डाक्टर केसी र गंगामाया अधिकारीको माग सम्बोधन गर्न दबाव दिँदै आज पनि काठमाण्डको माइती घर मण्डलामा प्रदर्शन भएको छ। डाक्टर केसीले राख्नु भएको माग सम्बोधन गर्न र वीर अस्पतालमा अनसनरत अधिकारीलाई न्याय दिन माग गर्दै माइती घरमा प्रदर्शन गरिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिनुभयो।
तर प्रधानमन्त्री केपी शर्मा ओली भने डाक्टर केसी प्रति कठोर बन्दै जानुभएको छ। डाक्टर केसी बेमौसममा कराइरहेको भन्दै प्रधानमन्त्री ओलीले केसी आफै चुप लाग्ने पनि बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको आजको बैठकमा प्रधानमन्त्री ओलीले केसीको अनसनलाई प्रतिपक्षी दल नेपाली कांग्रेसले उचालेको आरोप पनि लगाउनुभयो। कांग्रेसले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको प्रधानमन्त्रीको आरोप छ। काठमाडौँमा 10 वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले 5 वटा भन्दा बढ़ी कलेजलाई सम्बन्ध नदिने जस्ता केसीका माग व्यवहारिक नभएको प्रधानमन्त्रीको भनाई छ।
कलैयाको प्रसौनी गाउँपालिकाले छोरी जन्मे 20 वर्षसम्म वार्षिक 10,000 रूपियाँ भत्ता दिने भएको छ। छोरी जन्मेको 35 दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिएमा ती छोरीका नाममा वार्षिक 10,000 रूपियाँका दरले 20 वर्षसम्म बैंकमा रकम जम्मा गरिदिने निर्णय गाउँपालिकाले गरेको हो। गाउँसभाले आगामी साउनदेखि बेटी बचाऊ बेटी पढ़ाऊ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागू गर्ने तथा गर्भवतीका हकमा 2 पोका नुन र 1,000 रूपियाँका दरले मासिक भत्ता समेत दिने निर्णय गरेको गाउँपालिका का अध्यक्ष भोला प्रसाद गुप्ताले जानकारी दिनुभयो। छोरीलाई शिक्षामा सहज पहुँचका लागि अभियानको थालनी गरिएको उपाध्यक्ष गीता शाहले बताउनुभयो। उमेर नपुगेका छोरीहरूलाई विवाह गर्ने चलनका कारण धेरैको अकालमै ज्यान जाने गरेको हुँदा अभिभावकलाई पनि गाउँपालिकाले कम्तीमा पनि 20 वर्ष उमेर पुगेपछि विवाह गराउन सुझाव दिएको छ।
90 वर्षे वृद्धालाई बलात्कार गरेको आरोपमा पर्वतको मोदी गाउँपालिका एक भुक्ताङलेका 20 वर्षीय युवकलाई पर्वत जिल्ला अदालतले 11 वर्षको जेल सजाय सुनाएको छ। भुक्ताङले घर भई अहिले मोदी गाउँपालिका 3 देउराली बस्दै आएका शंकर परियारलाई पर्वत जिल्ला अदालतले 11 वर्ष कैद सजायको फैसलाका साथै पीड़ितलाई 30,000 रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो। पर्वत जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले आरोपितलाई 11 वर्ष कैद र क्षतिपूर्ति भराउने फैसला गरेको श्रेष्ठदार दयाराम पोखरेलले जानकारी दिनुभयो। बोल्न समेत नसक्ने वृद्धालाई आरोपितले गएको वैशाख 5 गते रक्सी खाएर उनकै घरमा बलात्कार गरेका थिए। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज, नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सस्तो डाटा चमत्कार, शुक्रवार हैदराबाद। सस्तो डाटा चमत्कार, शुक्रवार हैदराबाद।
केटाहरु के रोकेको रहेछ दुपेश?
अरे तिमीलाई थाहा छैन, नेपाल टेलिकमले हरेक हप्ताको 3 दिन शुक्रबार शनिबार आइतबार ह्याप्पी विकेन्ड प्याकमा अचम्मै सस्तो दरमा डाटा दिइरहेका छ नि त।
सस्तो भन्दा नि कति सस्तो?
मात्र 100 रुपियाँमा दैनिक 1 जीबीका दरले 3 दिनको लागि 3 जीबी डाटा पाइन्छ क्या?
ओहो साँच्चै चमत्कार, 100 रुपियाँमा 3 जीबी, म पनि कुदे। सस्तो डाटा चमत्कार, शुक्रबार शनिबार आइतबार।
नेपाल टेलिकम, राष्ट्रको संचार। उज्यालो अब अमेरिका, क्यानाडा, बेलायत र अस्ट्रेलियामा बिना इन्टरनेट सुन्न सकिन्छ।
अमेरिकामा टोल फ्री
001-70-180-11, 074।
युकेमा टोल फ्री
00-44-33-060-61-378।
क्यानाडामा टोल फ्री
00-177-86-50-54-83।
अस्ट्रेलियामा टोल फ्री
00-61-10-28-080-51-44।
पैसा नलाग्ने टोल फ्रीमा फोन गर्नुहोस्।
गाडी वा घरमा मन लागे जति समय उज्यालो सुन्नुहोस्।
जहाँ गए पनि उज्यालो तपाईँ सँगसँगै।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले जुम्लामा अनशनरत डाक्टर केसीको स्वास्थ्य गम्भीर, केसीको जीवन रक्षाको माग गर्दै संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश, प्रधानमन्त्री ओली डाक्टर केसीप्रति झनै कठोर बन्दै, कलैयाको प्रसौनी गाउँपालिकाले छोरी जन्मे 20 वर्षसम्म वार्षिक 10,000 रूपियाँ भत्ता दिने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, राष्ट्रिय जनता पार्टी नेपालले एक हप्ताभित्र पार्टी संसदीय दलको नेता सहितका पदाधिकारी चयन गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले एक हप्ताभित्र दलको नेता सहितका पदाधिकारी चयन गरिसक्ने निर्णय गरेको हो। बैठकले पार्टी संसदीय दलको विधानलाई टुंगो लगाउन भोलि दिउँसो 12 बजेसम्म सांसदहरूलाई आवश्यक सुझाव दिने समय सीमा पनि तोकेको छ। संसदीय दलको विधानको मस्यौदालाई अन्तिम रूप दिने बित्तिकै दलको नेता सहितका पदाधिकारी चयनको काम शुरू गर्ने कार्यतालिका पनि बैठकले तय गरेको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिनुभयो।
संसदीय सुनवाई विशेष समितिले पूर्णता पाएको छ। आजको प्रतिनिधि सभाको बैठकमा समितिमा मनोनयन हुने सदस्यहरूको नामावली अनुमोदन भएसँगै समितिले पूर्णता पाएको हो। समितिमा नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू अमृता थापा, निरुदेवी पाल, पार्वत गुरूङ, पूर्ण कुमारी सुवेदी, योगेश कुमार भट्टराई, शिवकुमार मण्डल, केवट, सुरेन्द्र प्रसाद पाण्डे रहनु भएको छ। यस्तै कांग्रेसका तर्फबाट ज्ञानेन्द्र बहादुर कार्की, भीमसेन दास प्रधान र पुष्पा भूषाल गौतम रहनु भएको छ। राष्ट्रिय जनता पार्टी राजपाका लक्ष्मण लाल कर्ण र संघीय समाजवादी फोरम नेपालका राजेन्द्र प्रसाद श्रेष्ठ पनि संसदीय सुनवाई विशेष समितिको सदस्यमा मनोनयन हुनुभएको छ। राष्ट्रिय सभाबाट यसअघि नै नेपाल कम्युनिष्ट पार्टीका सुमन प्याकुरेल र नन्दा चपाई तथा कांग्रेसका जितेन्द्र नारायण देव समितिमा मनोनित भइसक्नु भएको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मजदूरको न्यूनतम पारिश्रमिक तोकेको छ। मन्त्रालय न्यूनतम पारिश्रमिक निर्धारण समिति, ट्रेड युनियनहरू र रोजगारदाता उद्योगीहरूबीच सहमति भएपछि मन्त्रालयले मजदूरको मासिक न्यूनतम तलब 13,450 रूपियाँ कायम गरेको हो। तर यो निर्णयमा नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसले भने असहमति जनाएको छ। तर कांग्रेस बाहेक अरू ट्रेड युनियन, उद्योगी र न्यूनतम पारिश्रमिक निर्धारण समितिबीच न्यूनतम तलब 13,450 रूपियाँ पुर्याउने सहमति भएपछि मन्त्रालयले पनि सहमति गरेको हो। अहिले मजदूरको न्यूनतम तलब 9,700 रूपियाँ रहेकोमा 39% भन्दा धेरैले बढ़ाएर 13,450 रूपियाँ पुर्याइएको हो। मजदूरको तलब यति धेरै अनुपातमा बढ़ेको यो पहिलो पटक हो। बढ़ेको तलबबाट 10% सञ्चय कोष 8.5 3.33% उपदान र 1.67% सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ। बढ़ेको तलबमा चाडपर्व खर्च, विदा बापतको भुक्तानी, सुत्केरी भत्ता, बीमा लगायतका योजना नजोड़िएकाले अब मजदूरको न्यूनतम तलब 15,000 रूपियाँ भन्दा माथि पुगेको छ। बढ़ेको तलबमा ट्रेड युनियन कांग्रेसले असहमति जनाए पनि सत्तारूढ़ दल सम्बन्ध ट्रेड युनियनले भने सहमति जनाएका छन्। मन्त्रालयमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले उद्योगहरूको अवस्था राम्रो नभए पनि न्यूनतम पारिश्रमिक लागू गर्ने जनाएका छन्। कार्यक्रममा श्रम मन्त्री गोकर्ण विष्टले अब साउन 1 गतेदेखि नै नयाँ तलब लागू हुने र सबै मजदूरको तलब बैंक खातामा जाने भएकाले कुनै पनि उद्योगले मजदूर ठग्न वा न्यूनतम भन्दा तल तलब दिन नपाउने बताउनुभयो।
जे औपचारिक हिसाबले यहाँ जानकारी गराइएको छ यसलाई बैंक खाता मार्फत पारदर्शी ढंगले कहीँ कतै चिटिङ गर्न नपाउने गरी कहीँ कतै यसमा तलमाथि हुन नपाउने गरी यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ र श्रमिकको जीवनलाई थप सुरक्षित मर्यादित गुणस्तरीय बनाउनको लागि सरकार सदैव जिम्मेवार छ, सरकार सदैव उद्यत छ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले मजदूरको न्यूनतम दैनिक ज्याला 517 रूपियाँ निर्धारण गरेको छ। अब कुनै पनि क्षेत्रमा काम गर्ने मजदूरले दैनिक 517 रूपियाँ ज्याला पाउनेछन्। यस्तै घण्टाको आधारमा काम गर्ने मजदूरले प्रति घण्टा 69 रूपियाँ ज्याला पाउनेछन्।
नेपाल दर्पणमा अब रिपोर्टको पालो। 4 वर्ष अघि आएको बाढ़ीले सुर्खेतका धेरै मानिस विस्थापित भएका थिए। त्यति बेला बाढ़ीले उनीहरूको घर जग्गा मात्र बगाएन, सपना पनि सँगै बगाएर लग्यो। बाढ़ीले घर खेत र बारी बगाएपछि पालमुनि बसेर गुजारा गर्नुपर्ने बाध्यता छ उनीहरूलाई। 4 वर्षसम्म पनि पालमुनि बसेका सुर्खेतका बाढ़ी पीड़ितलाई भेटेर मुना हमालले तयार पारेको रिपोर्ट।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्र नगरबाट गाड़ीमा आधा घण्टा जति पश्चिमतिर लागेपछि बाढ़ी पीड़ितको शिविरमा पुगिन्छ। ब्राहताल गाउँपालिका गिरीघाटमा रहेको यो अस्थायी शिविरमा बस्ने अधिकांशले 4 वर्ष अघिको बाढ़ीमा आफ्नो सर्वस्व गुमाएका थिए। उनीहरूसँग रोजगारी छैन, बेलुकी खायो भने बिहान के खाने र बिहान खायो भने बेलुकी के खाने भन्ने समस्याले सताउँछ। सरकारले 4 वर्ष अघि दिएका पाल धेरै पल्ट च्यातिए पनि ती पाल टाल्दै छाप्रा बनाउँदा उनीहरू थाकिसकेका छन्। शिविरमा बस्दै आएकी पुना बिक
देवरानी जेठान एउटै पालमा बसाइछ, समस्या छ। आचल फेरि सानसान कटेर हालेर बस्यान् उही पनि चुइन्छ।
गिरीघाट शिविरमा मात्र होइन, कर्णाली प्रदेशको राजधानी वीरेन्द्र नगरमा नै रहेको महिला विकास प्रशिक्षण केन्द्रको परिसरमा बसेकाहरूको पीड़ा पनि उस्तै छ। च्यातिएको तिरपाल मुनि 4 वटा हिउँदको चिसो र 4 वटा वर्षाको झरी खेपेका बाढ़ी पीड़ितले धेरै पीड़ा सहेका छन्। लक्ष्मीमा दमाई
त्यहाँ थियो पाल, त्यहाँमा थियो उरी डाँडा थियो रुख ढल हेर्नु चिल्ली बिल्ली भयो राजो तिन चार एकदर दिन अन्त रहेर बस्नु भयो। म यहाँ सरौँ भित्र रबडल छ, पाइला पर्ने छ। अब अहिले एउटा 5 मिटर त्यही पनि छु, यो भित्र केही छैन, भित्र टुक्रा टाग्री छन्, बाहिर गाँस छन्, त्यो रबडल यस्तै छ।
2071 साल साउन 28 र 29 गते आएको बाढ़ीले सुर्खेतका 970 घर परिवार विस्थापित भए। बाढ़ीमा परी 24 जनाको ज्यान गयो भने 91 जना बेपत्ता भए। बेपत्ता भएकालाई पनि सरकारले मृत घोषणा गरेको छ। सरकारले बाढ़ीबाट घर मात्र क्षति भएकालाई 3 लाख र घर जग्गा पूर्ण क्षति भएकालाई 3.5 लाख दिने भनेको थियो। 3 किस्तासम्ममा रकम दिने भनिए पनि अहिलेसम्म पहिलो र केहीले मात्र दोस्रो किस्ता बुझेका छन्। सरकारले लाल पूर्जा भएको जग्गा किनेपछि घर बनाउन पैसा थप दिने भनेको छ, तर पहिलो किस्तामा भएको 50,000 लाल पूर्जा भएको जग्गा आउँदैन। सरकारले दिएको पहिलो किस्ताको पैसा पनि औषधि उपचार र खानामा सकियो भन्नुहुन्छ चन्द्रा नेपाली।
आफ्नो गिराइन भएको गिराइन भयो, दबाई पानी गरेर भ्याइयो, मर्ने अवस्था मेरो आइसक्यो।
कर्णाली प्रदेश सरकारले बाढ़ी पहिरो पीड़ितको समस्या समाधानका लागि उच्च स्तरीय आयोग गठन गर्ने तयारी गरेको छ। बाढ़ी पीड़ितको समस्या समाधानका लागि आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारले 7 करोड़ रूपियाँ बजेट छुट्याएको छ। पुनर्स्थापनाका लागि प्रदेश सरकारले हेरेको जग्गा वनको जग्गा पर्ने भएका कारण वन र भूमि ऐन नल्याउने बेलासम्म प्रदेश प्रदेश सरकारले उनीहरूको पुनर्स्थापना गर्न सक्ने अवस्था छैन। कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवं प्रदेश सरकारकी प्रवक्ता बिमला केसी,
बाढी पीड़ितहरूको समस्या समाधान गर्नका लागि प्रदेश सरकारले उनीहरूलाई कहाँ पुनर्स्थापना गर्न सकिन्छ भनेर जमिनको अध्ययन एक हिसाबले गरिसकेको छ। ठाउँमा हामीले त्यसको विकल्प वैकल्पिक स्थानहरू पनि खोजिसकेका छौँ। त्यति मात्रै हो कि हामीलाई त्यो जमिन दिने सवालमा वनको जग्गा पर्ने भएको कारणले वन ऐन हाम्रो अनुकूल नभइकन हामीले वन ऐन प्रदेशमा नबनाइकन अहिले हामीले त्यो पुनर्स्थापना गर्न सकेनौँ। पुनर्वासका लागि हामी अहिले समयका हिसाबले गाह्रो हुने भयो, तर हामीले अहिले उहाँहरूलाई कुनै न कुनै हिसाबले त्यो सबै जग्गा वनसँग सम्बन्धित भएको कारणले हामी आफूले त्यसलाई प्रयोग गर्न सक्ने खालको ऐन कानुन छैन। सर, अब हामीले वन सम्बन्धी ऐन, भूमि सम्बन्धी ऐन तुरन्तै अब सदनबाट लिएर पास नगर्दासम्म हामीलाई काम गर्न बाधा छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि, निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान, दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठपोषण प्रदान गरिने,
होस्टेलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्। तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट, कीर्तिपुर गेट छेउ, नयाँ बजार, कीर्तिपुर। फोन 01-433-2509, 433-2509। मोबाइल 98-49-421-216।
काठमाडौँ फरेस्ट्री कलेज कोटेश्वरमा डिप्लोमा इन फरेस्ट्रीमा भर्नाको लागि प्रवेश परीक्षाको आवेदन फारम खुल्यो।
साथै युनिभर्सिटी अफ साल्जबर्ग अस्ट्रियाको सहकार्यमा एमएससी इन जीआईएस को युनि जीआईएस एमएससीमा भर्नाको लागि आवेदन खुल्यो।
डिप्लोमा इन फरेस्ट्री तहका लागि प्रवेश परीक्षाको आवेदन फारम भर्ने अन्तिम मिति यही साउन 2 गते र युनि जीआईएस एमएससी तहका लागि फारम भर्ने अन्तिम मिति यही साउन 30 गतेसम्म।
विस्तृत जानकारीको लागि यस कलेजको फोन 514-7211 सम्पर्क राख्नु होला अथवा www.kafcol.edu.np हेर्नुहोला।
शिक्षक सेवामा प्रवेश गर्न चाहनेका लागि VIP करियरमा विशेष तयारी कक्षा,
मावि, निमावि र प्रावि तहका तयारी कक्षाका लागि छिट्टै सम्पर्क गर्नुहोस्। समूहमा आउनेलाई विशेष छुटको व्यवस्था,
साथमा शाखा अधिकृत र नायब सुब्बाका तयारी कक्षाहरू।
सम्पर्क VIP करियर, भाइब्रेन्ट भवन, पुतली सडक, काठमाडौँ। फोन नम्बर 01-44-43-797, 98-64-24-11-91।
कडा प्रतिस्पर्धा, हजारौं आवेदक, सफलताको एकमात्र नाम VIP करियर।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। भारतसँग सीमा जोड़िएका 5 नाकालाई रेलमार्गले जोड़ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच छलफल शुरू भएको छ। विराटनगर, जनकपुर, वीरगंज, नेपालगंज र भैरहवासम्म सामान ढुवानीका लागि रेल ल्याउने विषयमा छलफल हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।
सरकारले मुस्ताङको स्याङपोचेमा टिप्पर दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई 5,00,000 रूपियाँका दरले राहत उपलब्ध गराउने भएको छ। गृहमन्त्री रामबहादुर थापा बादलले आजको प्रतिनिधि सभा बैठकमा दुर्घटनाबारे जानकारी गराउँदै मृतकका परिवारलाई 5,00,000 रूपियाँका दरले राहत दिने बताउनु भएको हो। गएको शुक्रबार मुस्ताङको स्याङबोचेमा टिप्पर दुर्घटनामा परि सड़क निर्माणमा खटिएका 20 मजदूरको ज्यान गएको थियो।
मदन पुरस्कार गुठीले 2074 सालको मदन पुरस्कारका लागि विभिन्न 8 पुस्तकलाई श्रेष्ठ पुस्तक 2074 घोषणा गरेको छ। 2074 मदन पुरस्कारका लागि प्राप्त 253 पुस्तक मध्ये गुठीले 8 पुस्तकलाई श्रेष्ठ पुस्तकका रूपमा छनौट गरेको हो। यिनै 8 पुस्तक मध्येबाट एउटा सर्वोत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ। गुठीले घोषणा गरेका श्रेष्ठ 8 पुस्तकहरूमा नीलम कार्की निहारिकाको युगमाया, ध्रुव सत्य परियारको कैयन कैरन, नयनराज पाण्डेको यार, सरस्वती प्रतीक्षाको नथिया, यज्ञेशको भुइयाँ, राज मालंकको लिम्बुनी गाउँ, तीर्थ गुरूङको पाठशाला र मोहन वैद्य किरणको हिमाली दर्शन छन्।
जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जन कुमार देव पक्राउ परेका छन्। सेवाग्राहीबाट 80,000 रूपियाँ घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले देवलाई रंगेहात पक्रेको हो। उनलाई आज बिहान 11 बजे कार्यालयबाटै पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो।
कारोबार भएकामा सबैजसो कम्पनीको शेयरको भाव घटेपछि शेयर बजार परिसूचक निप्से आज 18 अंकले घटेको छ। हिजो स्थिर रहेको निप्से आज 17.96 अंकले घटेर 1206.43 बिन्दुमा झरेको छ। निप्सेसँगै आज कारोबार रकम पनि 7.5 करोड़ घटेर आज 41 करोड़ रूपियाँ बराबरको मात्र शेयर किनबेच भएको छ।
कंग्रेस बचाउन डाक्टर गोविन्द केसी प्रयोग भएको भन्ने नेकपा नेता योगेश भट्टराईको भनाई सम्बन्धी समाचार उज्यालो अनलाइनमा पढेर लियो कवि पौडेल उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ। डाक्टर केसीले अनसन बस्दा कांग्रेसको झण्डा बोकेर अनसन बसेका छैनन्। डाक्टर केसीको माग 3 करोड़ नेपालीको माग हो, त्यसैले स्वास्थ्यमा राजनीति हस्तक्षेप नगरौं। दुई तिहाई सरकार छ भन्दैमा निरंकुश व्यवहार गर्न पाइन्छ र केसीको माग प्रति 3 करोड़ नेपालीको साथ छ।
यसै विषयमा ट्वीटरमा कलियुगको दार्शनिक नाम राखेका साथी लेख्नुहुन्छ, केसीले जे भन्यो त्यही हुनै पर्ने हो भने संघीय र प्रादेशिक संसद खारेज गरिदिए हुन्छ, होइन भने मेरो गोरुको बारी टक्का बन्द गर्नुपर्दछ, संसदलाई आफ्नो काम गर्न दिनुपर्दछ, निष्ठावान डाक्टर साहबलाई हतियार बनाएर युद्ध गर्न पाइँदैन।
गण्डकी प्रदेश नाम राखिएको विरोधमा एक समूहले आज यो प्रदेश बन्द गर्यो। यसै प्रसंगमा राजु खड्का लेख्नुहुन्छ, अब जे भने पनि नेताले नै भन्ने छन्, नेतै नेताको देशमा गरीब नागरिकको दुःख कसले देख्यो र आज हाम्रो ठाउँमा सबै कुरा बन्द गरियो, नेता बन्द सफल भयो भनेर छाती फुलाएर हिँडेका छन्। दिनभर काम गरेर परिवार पाल्ने गरीब नागरिकलाई आजको बन्दले के दिलायो।
त्यस्तै दीपक राज अधिकारी उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, बजेटबारे संसदमा मन्त्रीहरूसँग बोल्दा एकजनाले मात्र प्रश्न गर्न पाउने अनि त्यो पनि एक मिनटभित्र कस्तो लोकतन्त्र हो, हामीलाई देशको राष्ट्रिय टीभीबाट प्रत्यक्ष बैठकको लाइभ चाहियो, हामी जान्न चाहन्छौ हामीले चुनेर पठाएका सांसद कति कुर्सीमा छन् कति बाहिर छन् र कुर्सीमा बस्नेहरूले के भनिरहेका छन् भनेर।
अनि जाजरकोटमा 80,000 घुस सहित इन्जिनियर पक्राउ भन्ने खबर उज्यालो अनलाइनमा पढेर बोधनाथ पौडेल लेख्नुहुन्छ, देश विकास गर्छु अनि सेवाग्राहीको काम गर्छु भनेर सेवामा प्रवेश गरेका यी कर्मचारीले नागरिकको सेवा गरे बापत घुस खान पाउनुपर्छ भनेर त्यस बेलामा पनि शपथ लिएका थिए कि क्या हो, नभए त यस्तो निज काममा कसरी मन गयो। यदि पक्राउ परेको खण्डमा घर परिवार समाज अनि देशको अगाडि घुमेको इज्जतबाट कसरी बस्ने भन्ने कुरा सोचेर नै त यस्तो गरेको होला नि।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू बिनाने उपाने र रमा खड्का। अब एउटा विदेशको खबर, थाइल्याण्डको गुफामा फँसेका थप 4 जना किशोरको आज उद्धार गरिएको छ। उद्धार गरिएका सबैलाई अस्पताल भर्ना गरिएको छ। उद्धारकर्ताले हिजो पनि 4 जनालाई निकालेका थिए। अब गुफामा 4 जना किशोर र उनीहरूका 1 जना फुटबल प्रशिक्षक छन्। आजका लागि उद्धार कार्य रोकिएको र उनीहरूको भोलि उद्धार गरिने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उत्तरी थाइल्याण्डको एउटा गुफामा 12 जना किशोर र उनीहरूका प्रशिक्षक 15 दिनदेखि फँसिरहेका हुन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर।
विश्वकप विशेष 2018
विश्वकप विशेष 2018
लुइस एन्रिक स्पेनिस राष्ट्रिय फुटबल टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। स्पेनिस क्लब रियल मड्रिडसँग सम्झौता गरेका कारण तत्कालीन प्रशिक्षक जुलिन लापाटेगीलाई विश्वकपको पूर्व सन्ध्यामा बर्खास्त गरेपछि स्पेनिस फुटबल टीम प्रशिक्षकविहीन थियो। स्पेनले विश्वकपका लागि फर्नान्डो हिरेरोलाई अन्तिम प्रशिक्षकमा नियुक्त गरेको थियो। सन् 2010 च्याम्पियन स्पेन रसिया विश्वकपको प्री क्वार्टर फाइनलमा आयोजक राष्ट्रहरूसँग पराजित हुँदै घर फर्किएको छ। बार्सिलोनाका पूर्व प्रशिक्षक एन्ड्रिकले अब स्पेनलाई युरोकप 2020 छनौट चरणका लागि प्रशिक्षण दिनेछन्।
विश्वकप विशेष 2018
विश्वकप विशेष 2018
विश्वकप विशेषसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
जुम्लामा अनसनरत डाक्टर केसीको स्वास्थ्य गम्भीर, केसीको जीवन रक्षाको माग गर्दै संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश, प्रधानमन्त्री ओली डाक्टर केसी प्रति झनै कठोर भन्दै।
कलैयाको पसौनी गाउँपालिकाले छोरी जन्मे 20 वर्षसम्म वार्षिक 10,000 रूपियाँ भत्ता दिने, सुत्केरी र गर्भवतीलाई पनि भत्ता दिने निर्णय।
मजदूरको मासिक न्यूनतम तलब 13,450 रूपियाँ तोकियो, दैनिक ज्यालादारीमा काम गर्नेले दिनमा कम्तीमा पनि 517 रूपियाँ पाउनुपर्ने।
थाइल्याण्डको गुफामा फँसेका थप 4 किशोरको उद्धार, अब 4 किशोर र 1 प्रशिक्षकको उद्धार हुन बाँकी।
र लुइस एन्ड्रिक स्पेनिस राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी जानुका दुबाडी र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।